فتولى فرعون فجمع كيده ثم اتى. چنانچہ فرعون لوٹ گیا اور اپنے سارے ہتھ کنڈے جمع کیے اور مقابلے پر آ گیا. فرعون تیاری کر رہا ہے, اپنے لوگوں کو تیار کر رہا ہے, کیونکہ یہ مقابلہ اب صرف جادوگروں کی ہار جیت کا معاملہ نہیں تھا, بلکہ دراصل یہ مسئلہ اب فرعون کے برسر اقتدار رہنے یا نہ رہنے کا مسئلہ بن چکا تھا. ملک بھر کے ماہر جادوگروں کو جمع کیا گیا, ہر طرح سے ان کو پورا لیس کیا گیا, تیاری کروائی گئی, ریہرسل کروائی گئی کہ اب دیکھو تم اپنے لشکروں کے ساتھ آنا, اور دوسری طرف موسیٰ علیہ السلام اپنے بھائی کے ساتھ وہاں پہنچ گئے. قال لهم موسیٰ, مقابلے سے پہلے دیکھیے ایک درد دل رکھنے والا موسیٰ کیسے لوگوں کو پکارتا ہے. ویلکم لا تفتروا علی اللہ کذبا, خرابی ہو تمہاری, افسوس ہو تم پر, اللہ کے ذمے جھوٹی باتیں نہ لگاؤ, ورنہ کیا ہوگا. فیسخطکم بعذاب, ورنہ وہ عذاب سے تم کو غارت کر دے گا. وقد خاب من افترا, کیونکہ جس نے بھی جھوٹ گڑا وہ ناکام رہا. سبحان اللہ, حقیقت یہ ہے کہ انبیاء کرام کا دل سب سے زیادہ لوگوں کے لیے تڑپنے والا دل ہوتا ہے. موسیٰ کو تو شکر کرنا چاہیے تھا کہ آج بڑا بننے کا وقت آ گیا, ابھی دیکھنا سب کو پتہ چل جائے گا حق حق ہے باطل باطل ہے, پھر ہم بھی جشن منائیں گے, پھر ہم بھی ہائی وائی کریں گے. نہیں, دل میں ڈر تھا کہ کہیں یہ کفر پہ مارے نہ جائیں. ابھی بھی رک جاؤ, دیکھو اللہ پہ جھوٹ باندھتے ہو. اللہ پہ انہوں نے کیا جھوٹ باندھا تھا؟ اللہ کے نمائندے پہ جھوٹ بولا تھا. جب کوئی انبیاء کرام کو ستاتا ہے, ان کے مقابلے پہ آتا ہے, تو در حقیقت وہ خود کو اللہ کے مقابلے پہ لے آتا ہے. عام لوگوں کو یہ بات سمجھ نہیں آ رہی ہوتی, وہ اس کو بندے اور نبی کے بیچ کا معاملہ سمجھتے ہیں, لیکن در حقیقت وہ معاملہ بندے اور نبی کا نہیں, بندے اور رب کا ہو جاتا ہے. جس کا وہ نمائندہ ہوتا ہے وہ خود مقابلے پہ آ جاتا ہے. موسیٰ علیہ السلام کو پورا یقین تھا کہ آج حق حق ہوگا. کہا شاید کوئی پہلے سے سمجھ کے پیچھے ہٹ جائے اور بعد کی شرمندگی اور رسوائی سے بچ جائے. اللہ کے نبی صلی اللہ علیہ وسلم کا بھی یہی انداز ہوتا تھا. حضرت علی رضی اللہ تعالیٰ عنہ کو جب خیبر کی فتح کے لیے بھیجا تو آپ نے کہا کہ دیکھو, حملہ کرنے سے پہلے ایک بار لوگوں کو نصیحت کرنا, ان کو اللہ کی دعوت دینا, اللہ کے دین کی دعوت دینا, اور اگر تمہاری دعوت سے وہ اسلام قبول کر لیں تو پلٹ آنا. اور پھر فرمایا کہ تمہاری کوشش سے اگر ایک شخص اللہ کی طرف آ گیا تو یہ سرخ اونٹوں کے ملنے سے افضل ہے. جن کے دل اس بات سے کھلتے ہیں نا کہ بندے رب سے جڑ جائیں, وہ تو اس کی پوری کوشش کریں گے, چاہے وہ میدان جنگ میں کھڑے ہیں, چاہے دنیا کے کسی اور میدان میں. موسیٰ علیہ السلام اگر اپنی ذات کی بڑائی والے ہوتے تو کہتے اچھا ذرا اور مرے, میرا گریڈ اور اوپر جائے گا. 120 کی بجائے اگر میری تبلیغ سے کچھ نکل گئے تو پھر تو کم رہ جائیں گے. کوئی کہے گا اچھا موسیٰ 50 لوگوں کے مقابلے میں جیتے ہیں, اب اچھا یہ 100 کے مقابلے میں جیتوں. لیکن اپنی ذات کے دفاع کرنے والے اللہ کے دین کے کام کے نہیں ہوتے. ویلکم, ویل تم پہ, خرابی تمہاری, ہوش کرو, شعور دلایا جا رہا ہے. لا تفترو علی اللہ کذبا, اللہ پہ جھوٹ نہ گڑو. کیا جھوٹ تھا ان کا؟ کچھ بھی نہیں. ہاں, موسیٰ کو جھٹلا رہے تھے, ورنہ کیا ہوگا. فیسخطکم بعذاب, تمہیں عذاب سے پکڑ لے گا, غارت کر دے گا. یہ جو لفظ ہے فیسخطکم, یہ لفظ بہت قابل توجہ ہے. پیچھے ہم یہ لفظ پڑھ چکے ہیں, لیکن یہاں اس فارم میں آیا کہ شاید آپ ایک دم پہچان نہیں پائے ہوں گے. دیکھیے ذرا اس کا روٹ کیا ہوگا. سخت, سین ہا تا, پیچھے پڑھ چکے ہیں نا, بنی اسرائیل کے قصے میں ان کے علماء کی عادت تھی, سخت کا حکم دیتے تھے. سورہ مائدہ, چھلکے کو کہتے ہیں, ایسا جو اچھی طرح سے اکھاڑ لیا جاؤ. پی لیول جو چھلکا ہوتا ہے نا, اس کو سخت کہتے ہیں. اور اگر آپ اس کا بالکل لفظی ترجمہ کریں نا, تو فیسخطکم بعذاب, تمہاری چمڑی ادھیڑ دوں گا. تو تمہاری خوب شامت آئے گی. اور افطرا کا جو لفظ ہے, بال کا بتنگڑ بنانا, دھمکانے والا انداز ہے کہ دیکھو جس نے بات کا بتنگڑ بنایا اس کا یہ حال ہوگا. وَقَدْ خَابَ مَنْ اِفْتَرَى, اور تباہ ہو گیا جس نے اس کو گھڑا, جس نے اس کام کی ابتدا کی, جس نے اس کی پلاننگ کی. افطرا, تفترو, یہ سب ایک ہی لفظ ہے. اس کا اصل فارا یا ہوتا ہے فریا فرا. افتعال, جب باب افتعال میں یہ جاتا ہے نا تو پھر اس کے معنی تھوڑے سے بدل جاتے ہیں. کبھی چمڑے کے سینے کے معنوں میں ہوتا ہے اور کبھی چمڑے کو ادھیڑنے کے معنوں میں ہوتا ہے. فَتَنَازَعُوا أَمْرَهُمْ بَيْنَهُمْ وَأَسَرُّ النَّجْوَى, پھر اس معاملے میں وہ آلِ فرعون آپس میں جھگڑنے لگے اور خفیہ مشورے کرنے لگے. یہ کیا بات, اس کو ہائی لائٹ کر لیں. موسیٰ کی نصیحت رنگ دکھا رہی ہے, دل سے نکلی تھی نا بات, اب ان کے لشکر میں پھوٹ پڑنے والی ہو گئی. وہ گٹھ جوڑ ٹوٹنے لگا, تنازع ہو گیا. جو بڑے بڑے لوگ تھے فرعون کے دربار میں بیٹھے ہوئے, ان پر اس نصیحت کا اثر ہوا, آپس میں اختلاف کرنے لگے. مفسرین لکھتے ہیں ایک کہنے لگا, دیکھو ان پیغمبروں کا مقابلہ کرنا اپنی شکست کو دعوت دینا ہے. دوسرا کہنے لگا کہ ابھی اس مقابلے کو ملتوی کر دیا جائے جبکہ مقابلے کے دیکھنے کے لیے لوگ جمع ہو چکے تھے. اس حال میں یہ اکابرین علیحدہ چلے گئے اور سر جوڑ بیٹھے تاکہ کسی ایک فیصلے پر اتفاق رائے ہو جائے. اس مشورے میں ماہر جادوگروں کو بھی شریک کیا گیا کہ تم کیا کہتے ہو, تمہاری بے عزتی تو نہیں ہوگی, تمہارا کیا خیال ہے. اور ان سے بعض کہنے لگے, ایسے نورانی چہرے جادوگر نہیں ہو سکتے. اور یہ آخری انجام ہوتا ہے حق کے راستے میں نکلنے والوں کا. اب آپ دیکھیے کہ بات تو سمجھ میں آنے والی تھی, گٹ جوڑ بھی ہو گیا, مشورے بھی ہونے لگے, سر النجوا بھی ہونے لگے. اب فرعون جس نے اتنی محنت سے یہ چال چلی تھی اور اتنا پیسہ لگایا تھا, لوگوں کو جمع کیا, وہ کیسے ہار مانتا. چاہے اس کا دل بھی مان رہا تھا نا میں غلط کر رہا ہوں, لیکن پھر انا اور ایگو جب سامنے آتی ہے نا تو غلط کو بھی انسان غلط نہیں سمجھتا, اندر مانتا لیکن باہر سے نہیں مانتا. کہنے لگا یہ کیا ہونے لگا ہے. قالو ان ہذانی لساحرانی یریدانی ان یخرجاکم من ارضکم بسحرہما وَيَذْهَبَا بِطَرِيقَتِكُمُ الْمُثْلَى. آخر کچھ لوگوں نے کہا, یہ دونوں جادوگر ہیں اور چاہتے یہ ہیں کہ جادو کے زور سے تمہیں تمہارے ملک سے نکال دیں اور تمہارے مثالی طریقہ زندگی کو ختم کر دیں. لہٰذا فَأَجْمِعُوا كَيْدَكُمْ ثُمَّ أْتُوا صَفًّا وَقَدْ أَفْلَحَ الْيَوْمَ مَنِ اسْتَعْلَى. لہٰذا اپنی سب تدبیریں اکٹھی کرو اور متحد ہو کر مقابلے میں آ جاؤ, اور سمجھ لو کہ جو آج غالب رہا وہ جیت گیا. یہ بات سنبھالی ہے ان لوگوں نے. تنازع ہونے لگا, مقابلے کرو نہ کرو, پھوٹ پڑ گئی. اثر النجوا, نجوا تو پہلے ہی چھپ کے کی جاتی ہے, پھر اس پہ اثر روح کا لفظ آ گیا, تو اس کا مطلب کیا ہے کہ دوسروں کو ہوا نہ لگنے دو اس معاملے کی. اب دیکھیے کہ جھگڑنے والے ہمیشہ اپنی شان کھوتے ہیں. سب سے پہلے جو چیز اکھڑتی ہے نا وہ عزت اکھڑتی ہے. ان کی یہ باتیں اب اس وقت اپنی اس کوز کو سچ کرنے کے لیے تھی جو موسیٰ علیہ السلام کے خلاف تھی. فرعون کو تھوڑا سا خطرہ ایسا ہوا کہ کہیں ایسا نہ ہو کہ یہ سارے ہی لوگ الگ الگ ہو جائیں اور میرا سارا معاملہ جو ہے وہ بگڑ جائے. پھر اس نے تھوڑا سا سہارا دیا کہ دیکھو یہ کیا کرنے لگے ہو, تمہیں پتہ یہ کیا ہے, یہ میرے مثالی طریقہ زندگی کو خراب کرنے آئے ہیں. یہاں بڑی دلچسپ چیز جو پڑھتے ہوئے بھی عجیب لگ رہی تھی کہ کہا کیا جا رہا ہے, طریقتم المثلہ, تمہارے مثالی طریقہ زندگی کو ختم کر دیں گے. آج ہم فرعونی کلچر کو کیا سمجھتے ہیں اور وہ اپنے آپ کو کیا کہتا ہے. مثلہ کا لفظ جو ہے نا طریقہ کی صفت ہے, اور یہ امثلو کی تانیث ہے. چلیں آسان کر کے بتاتی ہوں. امثل ہوتا ہے نا امثلو, کسی کا مثل ہم مثل, اس کی مؤنث کی شکل میں جب وہ چیز آتی ہے تو مثلہ. مثلہ کیوں ہے؟ کیونکہ اس سے پیچھے طریقہ مؤنث ہے. بطریقتم المثلہ, طریقہ کی وجہ سے مثلہ مؤنث میں آیا. مراد ہے اس سے افضل, کہ دیکھو اگر یہ دونوں بھائی اپنے جادو کے زور سے غالب آ گئے تو پھر سارے نیک شریف لوگ تو اس کی طرف مائل ہو جائیں گے, ہمارا اقتدار تو خطرے میں پڑے گا اور اس کا اقتدار بڑھ جائے گا, پھر ہمارا جو بہترین طریقہ یا مذہب ہے یا طور طریقہ ہے وہ تو ختم ہو جائے گا. اپنے مشرکانہ مذہب کو بہترین قرار دے رہے ہیں. آج بھی ایسے ہی ہوتا ہے, ہر باطل مذہب, ہر باطل فرقہ اسی زوم میں مبتلا ہے کہ جو میرا کام ہے وہی ٹھیک ہے. اور اللہ تعالیٰ نے سورت روم آیت 32 میں بھی فرما دی یہ بات, کلو حزب بما لدیہم فرحون, ہر فرقہ جو اس کے پاس ہے اسی پر ریجھ رہا ہے. ہر فرقہ اپنے آپ کو حق پہ سمجھتا ہے, اسی سے تو فرقے بازی ہوتی ہے. دیکھیے کہ جہاں اختلاف رائے شروع ہوتا ہے نا, وہ دب سکتا ہے, بڑی بات نہیں ہوتی, لیکن اس کو ہوا دینا اصل میں ایک فرقے کو ہوا دینا ہے. آپ کبھی انشاءاللہ موقع ملا تو پیچھے شروع میں جہاں حضرت علی رضی اللہ تعالیٰ عنہ کے دور میں جو یہ فرقے بازی شروع ہوئی اور اس میں جو مختلف ہے, تو اس کی ہسٹری آپ کو تھوڑی سی مختصراً بتاؤں گی. جب فرسٹ ٹائم مجھے وہ بات پتہ چلی تھی تو میں بھی بہت حیران ہوئی تھی کہ اچھا یہ وجہ ہے آج ہماری امت کے ٹوٹنے کی. اور ہر گروہ یہ سوچ رہا ہوتا ہے کہ میں دین کے لیے ٹوٹ رہا ہوں, اور انہوں نے اپنے دین کو اپنے ہاتھ میں لے لیا اور اس طریقے سے ہٹ گئے جو اصل میں مطلوب طریقہ تھا. آپ جائیے کسی کلچر کے پاس جائیے, اسلامک ہوں یا نان اسلامک, آپ اسلام میں رہتے ہوئے مختلف کلچرز کے پاس جائیے, جو لوگ صریحاً فسق کا کام کرتے ہیں وہ بھی کہتے ہیں ہم انسانیت کی خدمت کر رہے ہیں, جو ایک نماز نہیں پڑھتے وہ بھی کہتے ہیں نہیں ہمارے دل کی نمازیں ہیں. کیوں؟ ہر بندہ اپنے آپ کو ٹھیک طریقے پہ سمجھتا ہے. یہ تو اللہ کی بہت بڑی دین ہوتی ہے کہ بندے کو دوسرے کا طریقہ بھی سمجھ آنے لگے, دوسرے کا پوائنٹ آف ویو بھی سمجھ میں آنے لگے, اور یہ اللہ سے مانگنی چاہیے. ورنہ یاد رکھے سٹبن ہو کے کچھ نہیں رہے گا. اس دنیا میں اگر کوئی انسان یہ کہنا کہ روڈ پہ میں صرف چلوں گی اور کوئی دوسری طرف سے چل رہا ہے تو پھر وہ بس ٹکرا دو اس سے, نہیں کبھی نہیں جئیں گے. یہی ریجیڈیٹی دین کو آج نقصان دے رہی ہے. ٹھیک ہے حق ہر ایک کے پاس ہوتا ہے, کوئی کسی اینگل سے دیکھتا ہے کوئی کسی سے, لیکن امت چار ٹکڑوں میں کب بٹتی ہے؟ جب ہر بندہ اپنے آپ کو طریقت المثلہ پہ سمجھتا ہے. اور پھر ذرا دیکھیے کہ الزامات کیا لگ رہے ہیں. ان ہاذانی لساحرانی یریدانی, تسنیہ کی مثالیں ڈھونڈنی ہو تو بہت اچھی آیات ہیں یہ, جیسے سورت الکہف کے آخر میں دیکھی تھی تو یہاں بھی آپ کو مل رہی ہیں. کہنے لگے یہ دیکھو چاہتے کیا ہیں کہ تمہیں تمہاری زمین سے نکالے. کیا یہ الزام نہیں ہے؟ کیا بلیمنگ نہیں ہے یہ موسیٰ اور ہارون پہ؟ لیکن لگانے والوں نے کیا سوچا کہ نہیں حقیقت ہے ایسے ہی چاہتے ہیں. لیکن بات سچ تھی, کس کی؟ اللہ نے ثابت کر دیا. اور نکالیں گے کیسے؟ من اردکم بسحرہما. کبھی آپ نے سوچا یا سنا کہ کسی نے جادو کے زور پہ کسی کا تختہ الٹ دیا؟ آج کے بھی اس گئے گزرے دور میں کوئی یہ دعویٰ نہیں کرتا کہ فلاں نے میری حکومت کا تختہ اس لیے الٹا کہ اس نے مجھ پہ جادو کر دیا. یہ الگ بات ہے کہ اس طرح کے الٹے سیدھے کمنٹس آتے رہتے ہیں کہ اچھا میں فلاں بزرگ کے پاس پہنچ جاتا تو میرا تخت بچ جاتا, اور اگر وہاں میرا نذرانہ پہنچ چکتا وقت پہ تو میری کرسی نہ گرتی. ایسی باتیں تو میں نے خود بھی پڑھی ہیں سیاستدانوں کی زبان سے نکلی ہوئی یا ان کی طرف سے لکھی ہوئی. لیکن حقیقت یہ ہے کہ یہ بات کہنا کہ یہ جادو کے زور سے تمہیں نکالتا ہے, یہ فرعون کے اندر کا خوف تھا جو اس کو موسیٰ علیہ السلام اور ہارون علیہ السلام سے خوف زدہ کر رہا تھا. اس کو سمجھ ہی نہیں آ رہا تھا کہ میں ان پہ الزام لگاؤں تو کیا لگاؤں. اور آگے بڑھ کے کہ ویذھبا بطریقتکم المثلی, اور یہ چاہتے کہ تمہارے مثالی طریقے سے تم کو الگ کر دیں. اچھا آج بھی اس دور میں بھی فرعونی کلچر کی رونت ذہنوں پہ ہے. میں نے قریب جا کے دیکھا ہے ان ملکوں کے, آج بھی ایون مسلم ملک, لیکن ان کی ثقافت میں دیکھیے, उनकी माशरत में देखिए, उनकी करेंसी पे देखिए, उनके नोटों पे देखिए, उनकी सड़कों के किनारों पे देखिए, वाज़े फिरौनी कल्चर की छाप लगी हुई दिखती है। आज भी वो इस पे फ़ख्र करते हैं कि हमारे पास ये एक चीज़ है जिसकी वजह से सारी दुनिया हमारे पास आती है। उनकी पूरी इकोनॉमिक्स टूरिज्म पे चलती है। फ़अजमेओ कईदकुम, चलो फिर करो अपना काम, लाओ अपनी तदबीरें इकट्ठी करो, सुम्मा तू सफ़ा, और मुकाबले के लिए आ जाओ सफ़े बांध कर। यहाँ देखिए कि मैनर्स, एटिकेट्स। पहले दौर में जब जंगें या ऐसे मामलात होते थे तो लोग सफ़ बंदी करते थे, उसी की तरफ इशारा किया और देखो, वक़द अफ़लह अल्यौम मन इस्तअला, आज तो फिर वही जीतेगा जो ग़ालिब आएगा। यानी बस समझो कि आज फैसला हो जाएगा कौन हक पे है और कौन हक पे नहीं है। क़ालू, वो कहने लगे, या मूसा, ए मूसा, इम्मा अन तुल्किया व इम्मा अन नकून अव्वल मन अल्का। मूसा, तुम डालते हो या पहले हम डालें। अब ये टॉस हो रहा है, कौन पहले खेलेगा। किसी भी खेल में आप देखिए तो ऐसा हो जाता है ना कि पहले कौन जाएगा, किसको पहले काम करना है। अमूमन लोगों की ख्वाहिश क्या होती है कि पहले हम कर लें अपना काम। खेल में भी एक बात मारूफ है कि जो टॉस जीतता है वो पहले खेलता है, बैटिंग वो कराता है, क्योंकि शुरू में फ्रेश होते हैं, स्ट्रेस नहीं होता, दिन भी नया नया है, तो हम अच्छा खेल लेंगे, क्योंकि जो टीम बाद में खेलती है वो स्ट्रेस आउट हो जाती है। फिर इसी तरह आप देखिए ख़ानदानी मामलात में, जहाँ बात बिगड़ती है ना, तो कुछ लोगों की ख्वाहिश क्या होती है, पहले हमसे सुन लो। एक मरूफ बात है हमारी ज़ुबान में कि जो पहले सुनाता है ना उसकी बात सच लगती है, इसलिए मैं सबको पहले ही सुना दूँ इससे पहले कि वो कोई किसी और से सुन ले। ये इंसान के झूठ पे होने की दलील होती है, कॉम्प्लेक्स की अलामत है। जिसके पास हक होता है ना वो क्या कहता है, काल अबल अलकू, बल्कि तुम ही डालो, जो तुम खेल लो पहले, मुझे कोई कॉम्प्लेक्स नहीं। मूसा ने कहा नहीं, तुम पहले जाओ, तुम जो करना कर लो, मैं बाद में करूँगा। और ये भी मूसा अलैहिस्सलाम को अल्लाह ताला ने ज़हानत दी थी, क्योंकि अगर पहले मूसा अपना मौजा दिखा देते तो फिरौन के जो दरबारी थे या जादूगर थे उनको तो हिम्मत ही नहीं होनी थी अपना कर्तव्य दिखाने की, और मैं भी विड्रॉ हो जाता मैच। इससे क्या पता चलता है, इंसानी ज़िंदगी में इंसान को समझ होनी चाहिए कहाँ पहल करनी है, कहाँ बाद में आना है, और कहाँ बात ही नहीं करनी। क्यों कि मूसा अलैहिस्सलाम का तहम्मुल और उनका ये जो वक्त को खींचना कि अच्छा जाओ तुम पहले डाल लो, देखिए कि बहुत हौसले की बात होती है। ये आपके सामने एक शख्स जादू डाल रहा है और आपको पता है ये जादू, और आप चुप करके बैठे रहें, लेकिन जब इंसान थोड़ा सा सब्र कर लेता है ना तो फिर बाद में उसके अच्छे फ़ायदे होते हैं। इस आयत में आपने देखा दो दफ़ा इम्मा का लफ्ज़ आया है, इम्मा अन नकून अव्वल मन अल्का, और पहले इम्मा अन तुल्किया, तो ये क्या है, इम्मा, देखिए इन और माँ था, ये नून मीम में ज़म हो गई और मीम पे शद आ गई। इख्तियार के लिए होता है ये, चूज़ करो, यू वॉन्ट टू चूज़ इट, तख़य्युर बोलते हैं इसको, या तहयीर, तख़य्युर, कि तुम डाल लो, इफ़ यू वॉन्ट टू डू इट गो अहेड, ये मानी है। फ़इज़ा हिबालुहुम व इसीयुहुम, इसको पढ़ना बहुत मुश्किल होता है, आप इसको हाईलाइट करके तजवीद में इसको बड़े गौर से पढ़िएगा। बाज़ दफ़ा इसको लोग असीयुहुम पढ़ लेते हैं क्योंकि हमेशा असा आता है ना, लेकिन ये आनी ई है। फ़इज़ा हिबालुहुम, पस नागहां अचानक उनकी रस्सियाँ, हिबाल हबलुन की जमा है, पीछे भी आप पढ़ चुके, वा तसिमु बिहब्लिल्लाहि जमीया वला तफर्रकु, अल्लाह की रस्सी को मुहकम पकड़ो और तफरकों में ना पड़ो। और इसी युहुम, इसा असा की जमा है, ये असा कहते हैं लंबी लाठी को, असा से इसी यानी लाठियाँ, उनके पास रस्सियाँ थी और लाठियाँ थी, कहा चलो अब देखो क्या करते हैं। युखय्यलु इलैहि मिन सिहरिहिम, अन्नह तस आ। फिर इनके जादू के असर से ऐसा मालूम होता था कि इनकी रस्सियां और लाठियां यकदम दौड़ने लगी हैं। क्या किया था इन्होंने? जादू कर दिया था। और वो जादू कौन सा था? जादू किस किस्म को कहते हैं? नज़रबंदी, नज़र बंद कर देना। करते क्या हैं कि ये लोग कुछ कलेमात पढ़ते हैं और देखने वालों की आंखों की तरफ फूकते हैं, तो उनको अपनी आंखें हिलती हुई महसूस होती हैं। आप वैसे भी देखें तो कभी आप किसी जगह बहुत नज़र टिकाएं तो एकदम आपकी विजन जो है ना वो ऐसे वाइब्रेट करती है, आप इधर उधर देखने लगते हैं। कुछ ऐसी पिक्चर्स भी होती हैं, अक्सर आपको भी कोई भेजता रहता होगा, किसने ईमेल मुझे भेजी तो उसमें कुछ ऐसी ग्राफिक्स थी तो देखने में लग रहा था मूविंग है। वो उनका बना हुआ स्टाइल ही ऐसा होता है जैसे मूव कर रही हैं, दायरे दायरे दायरे, गोल गोल, कुछ नुक्ते लगे हुए तो एक नुक्ता दूसरे में घुस रहा है, तो वो एकदम फीलिंग आती हैं। तो इस किस्म की चीज़ें जो हैं ये कॉमन है, कुछ उन्होंने इस तरह की चीज़ बना के पेश कर दी कि लोगों को देखने लगा कि ये रस्सियाँ जो हैं वो हिल रही हैं। और तस आ, यानी वो भाग रही हैं, देखने में लगा कि ये दौड़ रही हैं। इन लफ्ज़ों को देखें तो इससे ये चीज़ मालूम होती है कि रस्सियाँ और लाठियाँ हकीकतन सांप नहीं बनी थी, लेकिन जादू के ज़ोर से ऐसा लग रहा था कि हिल रही हैं, और वक्ती तौर पे अब देखने वालों पे एक दहशत तारी हो गई। आप सोचें ना ज़रा, देखिए कि इतने लोग थे और कहते हैं ये लाखों की तादाद में थे जादूगर, अब इतनी रस्सियाँ ही हैं चाहे, लेकिन वो हिलते हुए सांप हो तो जो ऑडियंस बैठे हुए खौफ तो उनको भी आ रहा होगा। लिहाजा फ़ौजस फ़ी नफ़्सिही ख़ीफ़तुम मूसा, ये देखकर मूसा अपने दिल में डर गए। इंसान थे ना, डर आने लगता है, और खीफ खौफ दिल का डर मस्तर है, थोड़ा सा डर खीफा, और फ़ौजसा का लफ्ज़ वजसा से है, हल्की आवाज़ वज सुन, यानी जैसे एक सी सी निकल जाती है ना हाय ऐसे, यानी मूसा अलैहिस्सलाम को खौफ तो लगा, खौफ महसूस हुआ लेकिन डरे नहीं, बावकार नज़र आए, डर जाहिर ना किया। एक अच्छे लीडर की यही खूबी है। मूसा अलैहिस्सलाम इस वक्त सिर्फ मूसा नहीं थे, बनी इसराइल के नुमाइंदे थे, एक ग़ुलाम कौम के लीडर थे। आज भी अगर किसी ग़ुलाम कौम के लीडर या नुमाइंदे को वक्त के किसी बड़े के सामने जाना पड़े तो खौफ जाहिर नहीं करना चाहिए, मरूब होने की तो ज़रूरत ही नहीं। क्योंकि देखिए जब आप खौफ महसूस करते हैं ना तो वो खौफ आगे ज़रूर जाता है, रेस होती है ना, पलट कर वापस जाती हैं। आप जब किसी से थ्रेट फील करते हैं ना, खौफ खाते हैं, अगले को दिखता है। मसलन सम टाइम जैसे आप लोग कोई भी ट्रैवलिंग करता है एयरपोर्ट्स पे, किसी इंटरव्यू के वक्त में 101 बेस पे आमना सामना होता है, बहुत रिलैक्स होकर बैठे, कभी किसी इंसान का खौफ आए ना तो ये सोचा करें मैंने क्या बिगाड़ा है, मैंने क्या किया है, मैंने क्या गलती की है, और ये बंदे की ताकत कितनी है। और ख़ास तौर पर गैर मुस्लिम को सोच के तो मैं सोचती हूँ ये बंदा तो अपने लिए ईमान भी नहीं ला सका, इसको तो भी अपने लिए नहीं पता मेरे लिए क्या ठीक है तो मुझे क्या नुकसान देगा। और अल्लाह ताला महफूज रखे हर एक को, लेकिन इंसान के अंदर एक वक्कार होना चाहिए, चुलबुलापन नहीं होना चाहिए, अपने नफ्स पे जितना काबू कर सके उतना आप स्ट्रांग होते जाएंगे। बस दफ़ा सिर्फ खौफ फैला के दुश्मन वो काम करवा लेते हैं जो बहुत बड़े बड़े हथियार उठा के भी नहीं कराया जा सकता। उहद की शिकस्त की एक बड़ी वजह खौफ का फैलना था, मोरल डाउन हो गया था। जब एक डरता है ना फिर दूसरे को भी डर आता है, और एक से असर दूसरे पे जाते जाते सारे लश्कर पे फैलने लगता है। तो लिहाजा अल्लाह के लिए निकलने वालों के अंदर तहम्मल और रोब और एक वक़ार होना चाहिए, छिछोरी हरकतें नहीं करनी चाहिए, छिपकली देखी तो टेबल पर चढ़ गए नहीं। और जिस शख्स को अपनी जज्बाती कैफियत पर कंट्रोल होता है ना, गम, खुशी, मोहब्बत, नफ़रत, नींद, वो बहुत कुछ सह जाता है। जैसे आप देखिए कि भारी बिलडोज़र भी जिन सड़कों से गुज़र जाते हैं और वो कायम रहती है ना, फिर वो स्मूथ हो जाती हैं, लेकिन जो थोड़ा सा बोझ भी बर्दाश्त नहीं कर सकते ना, स्ट्रेस बर्दाश्त नहीं कर सकते, फिर वो तो हर वक्त हा हुलारे में ही भागे होते हैं। कुछ लोग हैं हल्का सा गम आता है तो परेशान, रोना धोना शुरू, और बाज़ बेचारे दूसरों का भी सह रहे होते हैं और उनको भी तसल्लियाँ देते हैं। अल्लाह ताला यहाँ एक खूबसूरत पैगाम दे रहे हैं, फ़ौज असफ़ी नफसी ही खीफतम मूसा। मूसा के दिल में आया खौफ, इंसान थे लेकिन छुपा गए, इतना ज़ाहिर नहीं होने दिया, क्योंकि जो जितना डरता है ना उसको उतना ही डराया जाता है, और जो जितना आगे जाएगा उसको उतने ख़तरे आएंगे। अब मूसा अल्लाह का नबी था, खौफ दिल में ही आया, लोगों को तो नहीं पता चला, लेकिन आसमान से वही आ गई। क्या? कुल नाला तखफ इन्नक अंतल आला। हमने कहा खौफ ना खाओ, गालिब तुम ही रहोगे। यह है वो कैफियत जिसको ततनज़्ज़लु अलैहिमुल मलाइका कहा गया सूरत हामीम सजदा में, कि जब अल्लाह के रास्ते में इंसान खौफ ज़दा भी किया जाए तो आसमान से वही के ज़रिए कामयाबी की बिशारतें आती हैं। फिरौन और उसके दरबारी जादूगरों के इस कारनामे पे खुश हो रहे हैं कि देखो वाह वाह क्या हो रहा है, लेकिन मूसा को अल्लाह ने इत्मीनान दे दिया कि अंतल आला। कौन सी कैफियत होती है जो अल्लाह के नबी के साथ भी हुआ करती थी। ग़ज़वे बदर में थे, 313 मुट्ठी भर लोग 1000 लोगों के सामने खड़े हैं, ना जंग का तजुर्बा, ना हथियार, टूटी हुई तलवारें, मरियल घोड़े, एक दो चार चीज़ें, और मुकाबले पे जदीद असलहे से लैस लश्कर। और उस वक्त भी अबू बकर सिद्दीक कहते हैं कि मैं अल्लाह के नबी की रिक्क़त देख रहा था, आप इतने जोश से दुआ मांग रहे थे अरशे पे बैठे हुए कि बार बार आपके कंधों की चादर गिर जाती थी, कि अल्लाह मैंने बड़ी मेहनत से ये 313 जमा किए हैं, अगर ये आज वापस चले गए ना, यहाँ से हार के चले गए ना, तो ज़मीन पे तेरा नाम कोई नहीं लेगा, क्योंकि ये तो पहला ही महाज था ना, और उस वक़्त अल्लाह के नबी की ज़ात ही तो थी जिससे इस्लाम शुरू हुआ। लेकिन अल्लाह ने उनको ख़त्म नहीं होने दिया। इसी तरह नबूवत के इब्तदाई सालों में जब अल्लाह के नबी सल्लम घबरा जाते थे रिएक्शन की वजह से, बिरादरी, ख़ानदान, लोगों की बातों पे, तो आपकी प्यारी बीवी हज़रत खदीजा रज़ी अल्लाह ताला अन्हा आपको तसल्लियाँ दिया करती थी कि आप गम ना करें, अल्लाह आपको रुसवा नहीं करेगा, आप सिला रहमी करते हैं, आप लोगों का दर्द बाँटते हैं, अल्लाह आपको ज़ाया नहीं करेगा। ये खुशखबरियाँ आज भी मिलती हैं, शर्त क्या है कि ताल्लुक़ अल्लाह के साथ हो। वअल्की मा फी यमीनिका तल्कफ मा सनाउ, जो कुछ तुम्हारे दाएं हाथ में है इसे फेंक दो, जो कुछ इन जादूगरों ने बना रखा है वो सब कुछ हड़प कर जाएगा। इन्नमा सनाउ कैदु साखिर वला युफ्लिहु साहिरु हैसु अता, उन्होंने तो सिर्फ जादू की फरेब कारी ही बनाई है, और जादूगर जहाँ भी हकीकत के मुकाबले में आए कामयाब नहीं हो सकता। सुभान अल्लाह। अब मूसा की बारी थी, वो तो कर चुके जो करना था, अल्लाह ताला कह रहे हैं अब तुम डालो। अल्की, युल्की, इल्का, ये लफ्ज़ पीछे बहुत दफ़ा गुजर चुका, क्या आप ज़रा अपने हाथ से नीचे गिराइए, और यमीन से पता चलता है कि मूसा अलैहिस्सलाम असा दाएं हाथ में पकड़ते थे। कहा इसको डालो, क्या करेगा? तलकफ, लकफुन का लफ्ज़ लाम काफ फा से है, किसी चीज़ को फुर्ती से लेना, स्विफ्टली, स्विफ्ट होता है ना, क्विकली, चाहे हाथ से या मुंह से। अगर मुंह से कोई ले तो उसको हड़प करना कहते हैं, और अगर कोई हाथ से ले तो उचक लेना कहते हैं। اور انما صنعوا کا جو لفظ ہے صنعوا یہ اسم جنس ہے کہ جو کچھ بھی کریں گے جادوگر کو کبھی فائدہ نہیں ہوگا. اور ساتھ ہی ایک یونیورسل ٹروتھ بتا دیا کہ ولا یفلح الساحر حیث اتا, جادوگر کبھی فائدہ نہیں پاتے, فلاح نہیں ملے گی ان کو جہاں سے بھی آئیں جس دور میں بھی آئیں. اس سے جادو کی حقیقت بھی سمجھ آتی ہے کہ جادو کرنے والا یا جادو کرانے والا کبھی بھی فلاح نہیں پائے گا, کامیاب نہیں ہوگا. دوسرے بارے میں ہم دیکھ چکے اس پہ تفصیلات کہ جادو کرنا کرانا کبیرہ گناہوں میں سے ہے. جادو اور ایمان ساتھ نہیں رہتا, کیونکہ پیچھے بھی آپ پڑھ چکے نا وما ہم بدارینا, یہ ضرر نہیں دے سکتے. اور آپ دیکھیے کہ آج تو ہم بڑے محفوظ ماحول میں بیٹھ کے ہی آیتیں پڑھ رہے ہیں نا, جو اس میدان میں کھڑا ہے جہاں چاروں طرف جادو کے حملے ہیں. کوئی موسیٰ پہ اور بھی تو جادو کر سکتا تھا نا, کوئی ان کی عقل پہ کرتا کوئی کچھ, لیکن جادو کی ایک بہت بڑی نشانی ہوتی ہے ہمیشہ سے, اور وہ کیا کہ چیزوں کی حقیقت نہیں بدل سکتی. کتنے بھی اعلیٰ درجے کا جادو ہوگا نا, چیز کی حقیقت نہیں بدلتی. اپیرنٹلی وہ دکھتا ہے لیکن اندر وہ چیز نہیں ہوتی. اللہ کے نبی صلی اللہ علیہ وسلم پر بھی یہود نے جادو کی کوشش کی تھی, لیکن اس کے اثرات آپ کے منصب نبوت پر نہیں آئے تھے. اللہ خود ہی حفاظت کر لیتا ہے. ایک لفظ ہوتا ہے جادو اور ایک ہوتا ہے معجزہ, دونوں میں فرق کیا ہے؟ کیونکہ موسیٰ علیہ السلام جو دکھا رہے تھے وہ معجزہ تھا, اور جادوگر جو دکھا رہے تھے وہ جادو تھا. دیکھیے کہ اس میں بہت فرق ہے, اگر آپ تقابل کریں تو بہت سارے فرق آتے ہیں. اپیرنٹلی اگر آپ مختصر سے دیکھیں تو آپ دیکھیے کہ معجزہ صرف انبیاء کرام کے ہاتھ میں ہوتا ہے, جبکہ جادو کوئی بھی کر سکتا ہے. پھر اسی طرح آپ دیکھیے کہ معجزے کا جو روٹ ہے نا وہ عین جیم زا ہے, اجز عاجزانہ. معجزہ وہ چیز ہوتی ہے جس کو سمجھنے سے دیکھنے سے عقل عاجز آ جائے, جبکہ جادو جو ہوتا ہے بعض دفعہ بالکل اس کی کیفیت جو ہوتی ہے وہ واضح سمجھ میں آتی ہے. پھر دوسری ایک اور چیز ہوتی ہے ان دونوں کے بیچ میں کہ جادو عموماً لوگوں کو دین سے دور کرنے کے لیے آتا ہے, یعنی ایمان بگڑ جاتا ہے جادو کی وجہ سے, جبکہ معجزے کی وجہ سے لوگوں کو ایمان نصیب ہو جاتا ہے. پھر جادو سے عموماً زندگیاں برباد ہوتی ہیں, جبکہ معجزے دکھا کے لوگوں کو زندگی عطا کی جاتی ہے. جادو کرنے کرانے والے گھٹیا کردار کے مالک ہوتے ہیں, جبکہ معجزات عموماً انبیاء کرام سے ہوتے ہیں جو اعلیٰ کردار کے حامل ہوتے ہیں. معجزے سے بعض دفعہ کوئی وہ چیز جس کی جو اس کی حیثیت ہوتی ہے وہ اسی کو بالکل اس کام کو چھوڑ دیا جاتا ہے. مثلا جیسے آگ کی حیثیت ہے کہ جلائے, لیکن بعض دفعہ ایسا نہیں ہوتا, وہ آگ جو ہے وہ جلانے کا کام نہیں کرتی. تو اللہ سبحانہ تعالیٰ نے یہاں یہ جو فرق دونوں کا دکھا دیا کہ جادوگر فلاح نہیں پاتے, اور موسیٰ علیہ السلام کا جو ایک عصا تھا اتنے بڑے سانپ میں بنا, اور اس میں روایت میں آتا ہے کہ اتنا بڑا سانپ تھا اس نے منہ کھولا اس کے ساری رسیاں اس کے منہ میں چلی گئیں. البدایہ اور نہایہ میں نے یہ چیز پڑھی کہ وہ سانپ اتنا بڑا تھا کہ جب منہ کھولتا تھا تو اس کے جبڑوں میں فرعون کا محل آ جاتا تھا. واللہ عالم کتنی بڑی وہ ایک چیز تھی اور کیسی تھی یہ, لیکن حق کھل گیا, پتہ چل گیا کہ یہ بات جو تھی صحیح نہیں تھی. لہٰذا فَأُلْقِيَ السَّحَرَةُ سُجَّدًا, پس ڈالے گئے سجدے میں جادوگر. قالوا آمنا برب ہارون و موسیٰ, وہ کہنے لگے ہم موسیٰ اور ہارون کے رب پر ایمان لائے. اس ایک جملے میں کتنی ہی باتیں, ڈالے گئے, خود نہیں سجدے میں گئے ڈالے گئے. اس سے کیا پتہ چلتا ہے, اندر سے کوئی طاقت تھی جس نے ان کو مجبور کیا کہ سجدے میں جاؤ. اور حقیقت یہی ہے کہ جب بندے کا اندر ٹوٹتا ہے نا پھر ہی وہ جھکتا ہے. اللہ نے ان کے دلوں میں ڈالا. حق کھل گیا. تعصب نہیں تھا. فوراً سجدے میں چلے گئے. منظر فرعون نے بھی دیکھا, درباریوں نے بھی دیکھا, لیکن جادوگر ایمان لے آئے. کیوں؟ اس لیے کہ کوئی نفسیاتی رکاوٹ نہیں تھی, سائیکلوجیکلی ویک نہیں تھے, بس سجدے میں چلے گئے. اور سجدے میں جانے کا ان کو کس نے حکم دیا؟ انسٹنکٹ, جبلت. کیونکہ جب انسان بہت خوش ہوتا ہے نا, پھر بھی سجدے میں گر جاتا ہے. بڑا غم زدہ ہوتا ہے تو بھی زمین کی طرف جاتا ہے. زمین سے آیا نا تو مٹی کی طرف ہی جاتا ہے. اور ربی ہارون و موسیٰ آ گیا. یہ بھی ایک بڑا خوبصورت نقطہ ہے. ہارون کی نبوت اگر نہ ہوتی تو صرف ربی موسیٰ ہوتا. مفسرین کہتے ہیں کہ ہو سکتا ہے جادوگروں نے پہلے موسیٰ علیہ السلام کہ عصا کو اژدہا بنتے کبھی نہیں دیکھا تھا. بس ان کو یہی بتایا تھا کہ ایک شخص ہے جادو کے زور سے لاٹھی کو سام بنا لیتا ہے, تمہیں اس کا مقابلہ کرنا ہے. جب انہوں نے خود اپنی آنکھوں سے یہ معاملہ دیکھ لیا تو ان کو پتہ چل گیا کہ یہ تو جادو نہیں ہے. دیکھیں, جو بھیدی ہوتا ہے نا وہ دوسرے کا بھید جانتا ہے. ایک کام کرنے والوں کو سب پتہ ہوتا ہے کہ اندر کی کون سی چیزیں کمزوریاں ہیں. اب جادوگر جو ہے ان کو پتہ ہوتا ہے جادو کیسے کرتے ہیں. وہ تو ایک لمحے میں سمجھ گئے کہ جادو نہیں ہے. جبکہ باہر کے لوگ جو بالکل ایک الگ سے کھڑے ہوتے ہیں یا جن کو وہ میدان سے باہر ہوتے ہیں, ان کو فرق نہیں پتہ چلتا. اور سورۃ اعراف کی آیت 113 میں بھی ہم یہ تفصیل سے دیکھ چکے کہ فرق کیا ہوتا ہے جادو اور معجزے کا. قال آمنتم له قبل ان آذن لکم. اب اس سجدے سے فرعون کی انا پہ زد پڑی. کہا تم ایمان لے آئے اس سے پہلے کہ میں تمہیں اجازت دوں. سبحان اللہ, یعنی یہ کون سا ایمان ہے جس کے لیے وقت کے بڑوں سے اجازت لینی پڑے. کہا میری اجازت کے بغیر ہی. انہو لکبیرکم الذی علمکم السحر. بے شک یہ تو تمہارا بڑا ہے, بڑا گرو ہے یہ, اسی نے تمہیں جادو سکھایا ہے. الزام. دیکھیے, کفر کی ہمدردیاں کسی کے ساتھ نہیں ہوتی. باطل پہ رہنے والے کبھی کسی کے ہمدرد نہیں ہوتے. خود بلایا, پے کیا, ان کو کہا تم میرے مقربوں میں ہو گئے, اب ذرا رویہ بدلتا دیکھا تو کہا بھاگ جاؤ, تم تو ہو ہی ان کے ساتھ ملے ہوئے, اندر کھاتے تو تم ان سے ہی ملے ہوئے ہو, اور اسی نے تمہیں جادو سکھایا. کیونکہ اب دیکھیے, ایک تو جادو کے مقابلے میں ہار گئے, اور دوسرے ایمان اور کفر کی جنگ میں ہار گئے, سجدوں میں چلے گئے. جن جادوگروں کے بلبوتے پہ فرعون نے یہ سارا کھیل رکھا, اب وہ خود ہی مسلمان ہو رہے ہیں تو پیچھے بات کیا رہی. فرعون کو تو دوہری شکست ہو گئی نا. اب اس نے فوراً دیکھا کہ اچھا, انہی کو غدار قرار دے دو, یہ جاسوس ہیں. کہا نہیں نہیں, یہ موسیٰ کے شاگرد معلوم ہوتے ہیں اور یہ جادو سکھاتے ہیں اور سیکھتے ہیں. لہٰذا فَلَأُقَتِّيَنَّ أَيْدِيَكُمْ وَأَرْجُلَكُمْ. بس البتہ ضرور کاٹ دوں گا ہاتھ تمہارے اور پاؤں تمہارے, من خلاف, مخالف سمت سے. یعنی سیدھا ہاتھ کٹے گا تو بایاں پاؤں کٹے گا, اور بایاں ہاتھ کٹے گا تو سیدھا ہاتھ کٹے گا. دھمکیاں دے رہے ہیں. وَلَأُصَلِّبَنَّكُمْ فِي جُزُوعِ النَّخْلِ. یا کھجور کے تنوں میں سولی دوں گا تم کو. اُصَلِّبُكُمْ سوات لام با سے صلبا, سخت چیز کو کہتے ہیں. اسی سے لفظ صلب ہے, پشت کو. یہ جو بیک ہوتی ہے نا, بیک بون, مضبوط ترین حصہ ہوتا ہے انسان کے جسم کا. اسی لیے شاید مٹی میں جانے کے بعد بھی یہ حصہ نہیں کھلتا. اور روایت میں آتا ہے کہ اسی سے دوبارہ ہمارے جسم شروع ہوں گے قیامت کے بعد. پہلے زمانے میں سولی دینے کے لیے پشت درخت کے تنے سے ٹھوک دیتے تھے. اللہ اکبر, ٹھونک دیتے تھے اندر اور پھر ٹانگتے تھے. اور فرعون ہی کہتے ہیں کہ وہ اس شخص ہے جس نے سولی پہ چڑھنے کا رواج ڈالا, سولی پہ چڑھانے کا. اور جزو, جز ان کی جمع, پیچھے بھی آپ پڑھ چکے. کہا کھجور کے تنوں پہ دوں گا سولی, کیونکہ یہ لمبے ہوتے ہیں نا, اور سیدھا تنا ہوتا ہے اور مضبوط بھی ہوتا ہے. وَلَتَعْلَمُنَّ أَيُّنَا أَشَدُّ عَذَابًا وَأَبْقَى. फिर तुम्हें पता चल जाएगा हम दोनों में से कौन, यानी मेरे और मूसा में से किसकी सज़ा शदीद तर और देर पर। मूसा बेचारे तो कोई सज़ा दे ही नहीं रहे थे, ये अपने जोश में कह रहा है कि देखो मूसा का अजाब सख्त है या मेरा सख्त है, धमकी पे धमकी। और ये वाक़ा सूरह शुरा में तफसील से पढ़ेंगे, आयत 46, सूरह शुरा आयत 50, इसी तरह सूरत अल अराफ आयत 126 और सूरत आला आयत 11-13 में यही सारा वाक्य मुख्तलिफ अंदाज से मौजूद है। और देखिए लफ्ज़ का इस्तेमाल करें, अशद्दु ज़्यादा शदीद, अबका बाकी रहने वाला, सुपरलेटिव लफ्ज़ है। क़ालू लन नुसिरका अला मा जाअना मिनल बैजिनात, यह है जादूगरों का खूबसूरत बयान। जादूगर कहने लगे जिस ज़ात ने हमें पैदा किया है और जो कुछ हमारे पास वाज़े दलाइल आ चुके हैं, इन पर हम तुझे कभी तरजीह नहीं दे सकते, बाकी रह गया तू, तो फिर ठीक है जो तू करना चाहे कर ले। वल्लज़ी फ़तरना फ़क़दिमा अंतक़ाद, तो जो कुछ करना चाहता है कर ले। इन्नमा तक़दी हाज़िहिल हयातद दुनिया, तू तो बस इस दुनिया की ज़िंदगी का ही ख़ात्मा कर सकता है, कर ले, कितने दिन की ज़िंदगी है, वैसे भी मरना है, तेरे हाथ से मर जाएंगे और जन्नतों में पहुंच जाएंगे। इन्ना मन्ना बिरब्बिना लियग़फिर लना ख़ताया वमा अकरहतना अलैहि मिनस्सिह्र वल्लाहु खैरुन व अबका, बिलाशुबा हम अपने परवरदिगार पर ईमान ले आए ताकि वो हमारी खताएं माफ़ कर दे, और वो जादू भी जिस पर तूने हमें मजबूर कर दिया था, और अल्लाह ही बेहतर और सदा बाकी रहने वाला है। एक मिनट में वो बात समझ आ गई जो बाज़ लोगों को सारी ज़िंदगी में समझ नहीं आती। ये सच्चा ईमान था जो बोल रहा था। फिरौन की धमकियाँ उनके ईमान को और ज़्यादा मजबूत कर रही हैं, कर लो जो करना है। और यहाँ जिन गलतियों की बात की है ना, ख़ता या ना, इशारा है उन गलतियों की तरफ जो मूसा के मुकाबले में फिरौन के मजबूर करने पर जादू की सूरत में की, क्योंकि लफ्ज़ मा अकरहतना कुरहन से कराह, यानी जिनको तूने मजबूर किया, हमने जो कुछ किया वो तो तेरे मजबूर करने पे किया ना, अब हम नहीं डरेंगे। ये जुरत ईमान से मिलती है। देखिए सच्चा ईमान अंदर आता है ना तो आप लोगों से डरना छोड़ देते हैं। हज़रत उमर फ़ारूक रज़ी अल्लाह ताला अन्हु की बहन ने जब कुरान पाक का सहीफ़ा देने से इनकार किया, हज़रत उमर को बड़ा गुस्सा आया, तुम तो कभी बोलती नहीं थी, आज इतनी बढ़ के बात कर रही हो। कहा हाँ अब नहीं डरूंगी। जिसके अंदर सच्चा ईमान आएगा ना वो लोगों से बेनियाज हो जाएगा। यहाँ इनका भी यही हाल है, जो कहना है कर लो, जो मारना चाहते हो मार लो, सूली पे चढ़ाना चाहते हो चढ़ा लो, तुम क्या कर लोगे ज़्यादा से ज़्यादा। अब हमारी निगाहें तो आगे लग गई, इन्ना मन्ना बिरब्बिना, यह है ईमान की मिठास जो सूलियों पे चढ़ के भी इंसान को तकलीफ़ नहीं होने देती, आग में गिर के भी इंसान नहीं चलता। सच्चा ईमान और कुफर दो मुकाबले की चीज़ें हैं। जब कुफर था तो फिरौन के सामने जी हजूरियां करते थे, फतह की सूरत में इनामात के मुतालबे करते थे, और फिरौन भी वादे दे रहा था। लेकिन आज हालत बदली, कल जिनको अपना समझता था आज उनकी जान लेने पे आ गया, और अब उनकी सूली पे चढ़ने की धमकियों की परवाह नहीं करता। यही है वो ईमान जो मतलूब ईमान है, और सहाबे कराम इस दर्जे के ईमान पे आ गए थे, इसीलिए तो तकलीफ़ों के बावजूद दीन को नहीं छोड़ा, जान पे हर्फ आने दिया, पत्थरों पे लिटाए गए, कांटों पे लिटाए गए, लेकिन ईमान के रास्ते में पीछे नहीं हटे। इसलिए کہ انسان کو جب اس چیز کا یقین آتا ہے نا کہ واللہ خیر و ابقا، اللہ ہے بہترین اور باقی رہنے والا، انہ من یاتی ربہ مجرما فإن له جہنم لا یموت فیہا ولا یحیا، بے شک وہ شخص جو مجرم بن کر اپنے پروردگار کے پاس آئے گا اس کے لیے جہنم ہے جس میں نہ وہ مرے گا اور نہ جیے گا، یعنی زندگی ایسی نہیں کہ جس کو زندگی کہا جا سکے، اور موت آ نہیں رہی بیچ میں لٹکے ہوئے، موت ایسی کہ یعنی جس کی تمنا کریں، زندگی ایسی کہ جس کو زندگی نہ کہہ سکے، مانگیں گے موت نہیں ملے گی، تمنا رکھیں گے، لیکن اس کے برعکس وَمَنْ يَأْتِهِ مُؤْمِنًا قَدْ عَمِلَ الصَّالِحَاتِ فَأُولَئِكَ لَهُمُ الدَّرَجَاتُ الْعُلَى، اور جو مومن بن کر آئے اور اس نے اعمال بھی نیک کیے ہو تو ایسے ہی لوگوں کے لیے بلند درجات ہیں، جنات عدن تجری من تحتها الانہار خالدین فیہا وذالک جزاء من تزکا، اور جو مومن بن کر آئے اور اس نے اعمال بھی نیک کیے ہوں تو ایسے ہی لوگوں کے لیے بلند درجات ہیں اور صدا بہار باغات جن میں نہریں بہ رہی ہوں گی وہ اس میں ہمیشہ رہیں گے، یہ اس شخص کے لیے جزا ہے جو گناہوں سے پاک رہا، جس نے اپنا تزکیہ کر لیا، گندے عقائد، گندے اخلاق، خیالات، برے اعمال سے اپنے آپ کو پاک کیا، اللہ اس کو جنت کا ریزیڈنٹ بناتے ہیں، کیونکہ جنت میں ایسے ہی اعلیٰ کردار کے لوگ رکھے جائیں گے، تزکا بلند درجے تزکیہ والوں کے لیے ہیں، عام درجے پہ وہ لوگ جائیں گے جو عام تھے، لیکن جو اپنے آپ کو دنیا میں مانچتے رہتے تھے پھر وہ جنتوں میں جائیں گے اعلیٰ درجوں پہ، اور آپ کو پتا ہے کہ پھر فرعون نے اپنے درباری اور یہ جو جادوگر تھے ان کو مروا دیا تھا، پیچھے بھی آپ پڑھ چکے آگے پھر پڑھیں گے، جا کے اللہ کے نبی نے کہا کہ فرعون کے جادوگر صبح کے وقت جہنمی تھے اور چاشت کے وقت جنتی بن چکے تھے، کوئی نماز نہیں، کوئی روزہ نہیں، لیکن استقامت، ان الذین قالوا ربنا اللہ، اللہ کو ایک مانا اور پھر استقام ہو، پھر ڈٹ گئے، جم گئے، اسی کی قیمت ہے، جو جم جاتا ہے نا وہی کسی کنارے پہ پہنچتا ہے، اللہ تعالیٰ سے دعا کرتے ہیں کہ دین کے راستے کی آزمائشوں سے بچائے، لیکن کوئی آزمائش ہمارے ایمان کی آزمائش نہ بن جائے، سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین۔